हाम्रो संस्कृति
हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र नमस्कार हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ कार्यक्रममा हामी नेपाली जनजीवनका विविध चाडपर्व व्रतोत्सवका साथै नेपाली विविध जातिका जातीय परिचय संस्कार संस्कृति सम्बन्धी सामग्री समेट्ने गर्दछौं सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम अनलाइन रेडियो नेपाल .gov.np का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ नेपालका 10 लोपोन्मुख जातिमध्ये एउटा जाति हो बनकरिया आफ्नो बेग्लै भाषा संस्कृति परम्परा र जीवनशैली भएको बनकरिया जातिका पुर्खाहरू पहिले पहिले वनमै बस्ने खाने वनमै काम गर्ने वनमै जीविका गर्ने खेतीपाती गर्न त्यति नरुचाउने आपसी मेलमिलाप गरी आफ्नै समुदायमा घुलमिल हुन रुचाउने र खास गरी वनमै रहने गरेकाले अरू गाउँलेहरूले बनकरे भन्न थालेको र त्यही नै उनीहरूको पहिचान बनेको भन्ने भनाइ छ बनकरियाहरू आफूलाई बनकरे भनेर गर्वसाथ चिनाउँछन् बनकरियाहरूको शारीरिक बनावट सामान्य मझौला कदको कालो खैरोमा गहुँगोरो गोलो अनुहार लगभग तामाङ मगरहरू जस्तो देखिन्छ 2059 सालदेखि मात्र स्थायी बसोबास गर्न थालेको पाइने बनकरिया जातिका केही ऐतिहासिक प्रसंग पारम्परिक संस्कार संस्कृति र वर्तमान गतिविधिहरू सम्बन्धी सामग्री आजको कार्यक्रममा समेट्ने जमर्को गरेका छौं यिनै सन्दर्भमा ट्वाङ्ग्रे डाँडा बनकरिया विकास संघकी अध्यक्ष सन्त माया बनकरिया संघको कुराकानी पनि रहनेछ कार्यक्रम सुन्दै रहनुहोला
बनकरियाहरू सदियौंदेखि मकवानपुर र पर्सा जिल्लाका जंगलहरूमा बसेर घुमन्ते फिरन्ते जीवन बिताएका जाति हुन् पछिल्लो एक दुई दशकदेखि हेटौँडादेखि पश्चिम करिब 18 किलोमिटरमा पर्ने मनहरी गाउँपालिका चारमा पर्ने मुसे धापमा बनकरियाहरूको बस्ती रहेको ट्वाङ्ग्रा खोलाको बायाँ पट्टी जंगल नजिकै केही गुजुमुजु परेका कुनै छाप्रा त कुनै केही पुराना टिनहरूले छाएका घरहरू भएको बनकरिया बस्ती रहेका छन् बनकरियाहरू वनमा बस्दा पनि कुनै निश्चित ठाउँमा नबसेर कहिले कता बस्ने गर्थे गिठा भ्याकुर तरुल आदिको उपलब्धता अनुसार स्थान परिवर्तन गर्दथे उनीहरू हिउँदमा माथि र वर्षामा तल खोलाका नदीका किनारमा बस्ने र माछा मार्ने गर्थे बस्नका लागि सालको काठ दाउरा वनका स्याउला पात घाँस र सालका पातहरू छापेर कटेरो बनाएर बस्ने गर्दथे छाप्राहरू वरिपरि गोलाकार रूपमा बनाउँथे र बीचमा खाली ठाउँ राखिन्थ्यो बनकरियाहरूको भाषालाई बनकरिया भाषा नै भन्ने गरिन्छ यो भोट बर्मेली भाषा परिवारभित्र पर्ने बोडिक समूह मध्ये चेपाङ र भुजेलको भाषासँग नजिकको सम्बन्ध भएको मानिन्छ बनकरिया जाति मूलत आफूहरू प्रकृति पूजक भएको बताउँछन् उनीहरू हिन्दू वर्णाश्रमभित्र नपर्ने जाति हुन् विशेष गरी जंगलमा बस्दा चुरेलाई सुरक्षा दिने देवताका रूपमा मान्दछन् पहिला पहिला घरको कुल देवतालाई देवाली मनाउने गर्दथे यो देवाली प्राय असोज महिनामा घरको मूली र दाजुभाइ मिली एकरातको पूजाआजा गरी गर्थे पूजा गर्दा कुल देवताको रूपमा ढुङ्गालाई पूजा गर्ने चलन रहेकोमा त्यही ढुङ्गा बाबु बाजेको पालादेखि सुरक्षित रूपमा मूल घरमा राख्ने गर्दथे पूजा गर्दा घरमूलीले कपाल खौरेर नुहाई धुवाई गरी सरसफाई साथ एक छाक नखाई चोखो मुखले देवाली गर्नुपर्दछ भाले काटी कुल देवतालाई चढाएपछि वर्षभरि आफ्नो कुललाई नराम्रो घटना नघट्ने र खान लाउन पनि अभाव नहुने विश्वास गरिन्छ यसरी पूजा गरेको भोलिपल्ट देवतालाई वर्षभरि निश्चित ठाउँमा थन्क्याइन्छ
बनकरियाहरूको परम्परागत भेषभूषामा पुरूषले धोती र महिलाहरूले लुङ्गी साडी लगाउने गर्छन् भने आजभोलि प्राय टी शर्ट पाइन्ट कुर्ता सुरुवाल आदि लगाउने गर्दछन् पहिला पहिला बनकरिया समुदायमा मुखियाको प्रचलन थियो उनीहरूका निर्णयहरू मुखियाले नै गर्दथे एक ठाउँबाट अर्को ठाउँमा बसाई सरेर जानुपर्दा होस् या वनमा कन्दमूल गिट्ठा भ्याकुरको संकलन गर्ने ठाउँ तथा दिन बार पनि मुखियाले सहमतिमा गर्ने गर्थे मुखियालाई गुरुबा पनि भन्ने गर्थे पछि जब बनकरियाहरू त्वागे डाँडा हाँडी खोलामा आए त्यहाँ पनि मुखियाको चलन यथावत रह्यो। पहिला जेठा बनकरिया मुखिया थिए, पछि जेठा बनकरिया बितेपछि बनकरिया महिलाहरू मुखिया भए, महिला बनकरिया बितेपछि भने महिला मुखिया बने। समयक्रमसँगै उनीहरूको परम्परागत संस्था पनि हराउँदै गयो। खास गरी जेठा बनकरियाको देहान्तपछि मुखियाको प्रचलन हराएर गयो। पछि आएर बनकरियाहरूको परम्परागत संस्थालाई ट्वाङ्ग्रे डाँडा बनकरिया विकास समितिमा परिणत गरे। मुखिया जेठा बनकरियाको देहान्तपछि यस संस्थाको अध्यक्ष पहिले ठुलीमाया बनकरिया र त्यसपछि सन्तमाया बनकरिया हुनुभयो। जंगलमा बस्दा बनकरियाहरू वनमा पाइने तरुल, गिट्ठा, तेगुना, कन्दमूल, भ्याकुर आदि खाएर जीविकोपार्जन गर्दथे। यिनीहरू माछा पनि मार्ने गर्दथे। साथै तरुल र अम्रिसो गाउँघरतिर बेचेर गाउँबाट आँटो पिठो र नुन तेलसँग साट्ने गर्दथे। ढिँडो चाहिँ बनकरियाहरूको मनपर्ने खाना हो। आजकल चामलकै प्रचलन बढी छ। पहिले वनमा हुँदा झाँक्रीले निकै ठूलो भूमिका खेल्थे। बिरामी पर्दा वा सर्पबेछीले टोक्दा होस् वा दुःख बिमार पर्दा झाँक्रीले झारफुक गर्ने र जडीबुटीको प्रयोग गर्ने गर्थे। बच्चाको न्वारन र धागो बाँध्ने काम पनि झाँक्रीले नै गर्थे, तर अहिले यो प्रथा परम्परा हराएर गएको देखिन्छ। बनकरियाहरूमा अन्य जाति समुदायमा झैं नाता सम्बन्धले विवाह प्रणालीलाई निश्चित गर्छ। कोसँग विवाह हुन सक्ने वा हुन नसक्ने, नहुने भन्ने कुरा त्यस अनुसार हुन्छ। बनकरियाहरू जंगलमा हुँदा कन्दमूल, गिट्ठा, भ्याकुर खन्ने र अम्रिसो, कुचो तथा तरुलहरू बेच्न गाउँ जाने गर्थे। गाउँतिर मितेरी सम्बन्ध गर्थे। सबै जातिसँग राम्रो सम्बन्ध हुन्छ। आँटो पिठो र वन पैदावार साट्न गाउँतिर आउजाउ गरिरहन्थे। बनकरिया जातिको पारम्परिक जनजीवन र सामाजिक पृष्ठभूमिका केही प्रसंग थिए। अब बनकरियाहरूको पारम्परिक सामाजिक संस्कार सम्बन्धी सामग्री अघि सार्दैछौ। बनकरिया जाति सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा प्रकाशित जगबहादुर बुढा र सन्तोषी बनकरियाको आलेखका आधारमा तयार पारेका छौं। शुरू गरौं जन्म संस्कारबाट।
बनकरिया जातिमा बच्चा गर्भमा हुँदा कुनै संस्कार गरेको पाइँदैन। बच्चा जन्मिसकेपछि पहिला झाँक्री वा गुरुबाले धागो बाँध्ने गर्थे भने अहिले झाँक्री वा गुरुबाहरू नभएकाले घरको मुली वा बच्चाको बाबुले बच्चाको हात खुट्टा र घाँटीमा धागो बाँध्ने गर्दछन्। नवजात शिशुको बुबा र आमाको हातमा धागो बाँध्ने गर्दछन्। बच्चाको नामकरण न्वारण जन्मेको तीन दिनभित्र गर्ने गर्दछन्। बनकरियाहरूमा विवाह दुई प्रकारबाट गर्ने चलन पाइन्छ। जस अनुसार मागेर गरिने विवाहलाई माघी विवाह भनिन्छ भने अर्को विवाह भागेर वा प्रेम विवाह गर्ने चलन पाइन्छ। विवाह गर्दा गोत्र हेर्ने र एउटै गोत्रमा विवाह गर्न नहुने चलन छ। बनकरियाहरूको विवाह विशेष गरी चेपाङ र तामाङहरूसँग भएको पाइन्छ। नेपालका कैयौं जातिमा मामा चेली फुपू चेलाको विवाह प्रथा भए पनि बनकरियाहरूमा त्यस्तो चलन छैन। माघी विवाह बनकरियाहरूमा बढी प्रचलित विवाह हो। यस प्रकारको विवाहमा केटा पक्षबाट केटीपट्टि केटी माग्न जाने गर्दछन्। माग्न जाँदा आफ्नो नजिकको कोही आफन्त मान्छे वा गाउँघरको भलाद्मी व्यक्तिहरू जाँड रक्सी लिएर जाने गर्दछन्। केटी पक्षका बुबा आमासँग सबै कुरा राखेर राजी भएमा विवाह पक्का गरिन्छ। सहमतिमा विवाहको मिति तय हुन्छ र तय गरेको मितिमा बेहुली भित्र्याउने गर्दछन्। लगन र सायद हेर्ने चलन हुँदैन। बेहुली भित्र्याएपछि एक दिन भोज खुवाउने चलन छ। माइती मान्न माघ वा चैत महिनामा जाने गर्दछन्। चैतमा चैते दशैं र माघमा तरुल तथा रक्सी मासु लिएर जाने गर्दछन्।
बनकरिया समुदायमा मान्छे मरेपछि लासलाई जलाउने वा गाड्ने आफ्नो अनुकूलता अनुसार गर्ने गर्दछन्। लास जलाएर मलामीहरू घर फर्कँदा अगुल्टो छुँदै सालको पातको दुनामा रक्सी प्रसाद जस्तो थोरै राखेर तितेपाती पानीले चोख्याउने गर्दछन्। बनकरियाहरूमा जुठो बार्ने त्यस्तो विशेष चलन हुँदैन। पहिला जंगलमा बस्दा मान्छे मरेपछि त्यो ठाउँ छाडेर जाने गर्थे भने कोही राति मर्यो भने तीन दिन र बिहानै मर्यो भने त्यही दिनमै अन्त्येष्टि गर्ने गर्दछन्। पहिला घुमन्ते फिरन्ते जीवन व्यतीत गर्ने बनकरियाहरूमा स्थायी रूपमा बसोबास गर्न थालेदेखि भाषा, संस्कृति र जीवन पद्धतिमा निकै ठूलो परिवर्तन आएको पाइन्छ। बनकरिया भाषाका वक्ताहरू भए पनि खासै उनीहरूबीच भाषाको प्रयोग भएको पाइँदैन। भाषाको जीवन तथामा चुनौती थपिएसँगै लेख्य परम्पराको अभाव र न्यून वक्ताका कारण भाषा लोप हुने अवस्थामा पुगेको छ भने अन्य सांस्कृतिक प्रभावका कारण परम्परागत संस्कार संस्कृति पनि लोपोन्मुख हुँदै गएका छन् भनेर लेखक अध्येताहरूले लेखेको पाइन्छ। हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा,
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा। आजको कार्यक्रममा हामी लोपोन्मुख जाति वनकरियाहरूको संस्कार संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौ। अब लागौं कुराकानीतर्फ। वनकरियाहरूको वर्तमान अवस्था र सामाजिक गतिविधि सम्बन्धमा हामीले ट्वाङ्रे डाँडा वनकरिया विकास संघकी अध्यक्ष सन्त माया वनकरियासँग कुराकानी गरेका छौं।
हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
वनकरियाहरूको बसोबास हाल कहाँ कहाँ छ यसबारेमा बताइदिनुहोस् न सुरुमा।
वनकरियाहरूको बसोबासहरू चाहिँ पहिला त अब वनमै थिए, अहिले चाहिँ अब टङ्ग्रे डाँडामा थियो। पहिला चाहिँ मकनपुरको मनरी गाउँपालिका वडा नम्बर 4 पर्छ।
अन्यत्र वनकरियाहरू कहाँ कहाँ पुगेका छन्? कामको सिलसिलामा अथवा बसोबासको सिलसिलामा के छ त्यो चाहिँ अवस्था?
अब त्यो वनकरियाहरू चाहिँ सर अब कहाँ कहाँ पुग्यो भन्नुलाई चाहिँ अब मर्ने भाग्ने भएको चाहिँ अब भएन देखाउनु होइन, अब मरिसकिहाले बसोबास गरेको चाहिँ अहिले मुसेधाप भन्ने ठाउँमै छ।
हजुर, अब जनसङ्ख्या चाहिँ कति छ त वनकरियाहरूको अहिले वर्तमानमा?
जनसङ्ख्या चाहिँ स्टिपन गरिरहेको थिएँ मैले, याद भएन। जनसङ्ख्या चाहिँ पुग्यो होला 90 जति पुगेको अहिले चाहिँ।
अनि पहिला कति थियो, अहिले कति छ?
पहिला त 12 मात्रै थियो सर, अहिले 12 अब थोरै थियो जनसङ्ख्या। अहिले चाहिँ अब छोरा नाति पनातीहरू हुर्के यही ठाउँमा, अब सरकारले नै भनौँ न चारास्ते मिलेर ल्याएर खोजेर ल्याएर राखेको यही मुसेधाप भन्ने ठाउँमै।
हजुर हजुर।
अहिले चाहिँ त्यति पुगेको छ होला सर, अब जन्मिने जन्मिँदै छ र त्यति पुग्छ होला।
हजुर, अब सरकारले बसोबासको व्यवस्था गरिदिएको भन्नुभयो। अब वनकरियाहरू लोपोन्मुख जातिमा पर्छ होइन?
हजुर हजुर, लोपोन्मुख वनकरिया जातिहरू सबै लोपोन्मुखमा पर्छ।
अब लोपोन्मुख भएको हुनाले, लोपोन्मुख समूहमा भएको हुनाले चाहिँ सरकारबाट सुविधाहरू चाहिँ के कस्तो पाइराख्नु भएको छ अहिले?
अहिले हामीले अब सरकारबाट दिएको अब पहिला त अब थिएन, यो कुनै कति सालदेखि चाहिँ हामीलाई अब पहिला 500 थियो अनि पछिदेखि अनि 1000 भयो, अनि अहिले चाहिँ फेरि अहिले 1000 लिएर 2000 भयो, 2000 लिएर 3000 भयो, अहिले चाहिँ सामाजिक सुरक्षा भत्ता अहिले 4000 छ।
अनि यो सामाजिक सुरक्षा भत्ताले चाहिँ कस्तो किसिमको यहाँहरूलाई सुविधा पुगेको छ, के कस्तो छ यो भत्ता प्राप्त भएपछि?
सामाजिक सुरक्षा भत्ता दिएको भएर त अहिले दुःख बिरामी लगाइदिने भइरहेछ सर, अनि यसो बिरामी सिरामी हुँदा नि भइरहेछ, अनि स्कुलमा जानलाई बुढाहरूलाई डेस्कहरू कलम कापीहरू अब पहिला त थिएन त्यस्तै गरेर, अनि अहिले बच्चाहरू पढाइरहेको छौँ सर, अनि अब नपुङमा खानाहरू अहिले 6 आफ्नो 6 किनेर खानुपर्छ, अनि नपुङमा त्यही बाह्र नि बेचाएर खान्छौँ हामीले सर।
6 आफ्नो खाने भन्नुभयो नि, यो 6 खानका लागि चाहिँ कस्तो किसिमको व्यवसाय पेसाहरू अपनाउनु भएको छ?
हामीले सर अब यसो धान पनि रोप्छौँ,
हजुर,
अनि मकै पनि रोप्छौँ, अनि त्यही भए त अलिअलि आमदानी गर्छन्, अनि नपुगेकोमा अनि त्यही बेचाउने।
हजुर हजुर।
अनि खान्छौँ।
यहाँहरूको वनकरियाहरूको एकदम पारम्परिक पुर्ख्यौली पारम्परिक पेसा व्यवसाय चाहिँ के हो यहाँहरूको?
पहिला पहिला त वनकरियाहरूको त कस्तो थियो भनेदेखि अब त्यही त हो नि, गिठा खन्ने, तरुल खन्ने, अब जङ्गलमै बस्ने, जङ्गलमै बच्चा पाउने, अब उतैतिर बस्थ्यो, अहिले चाहिँ अब जङ्गलमा चाहिँ अब नजानु, अब सरकारले त्यति भत्ता दिइहाल्छ, त्यो अब जङ्गल गयो भने अब नजानु भनेर यही ठाउँमा ल्याएर राख्नु भएको छ।
हजुर।
अनि अहिले चाहिँ हामीलाई केही गरिरहेको छ परम्पराहरूमा त, पहिला पहिला त उतै ढुङ्गातिरै बस्ने, ढुङ्गातिरै बच्चा पाउने, खाने बस्ने गरेर बस्थे, हिज वर्षै नआउने सर उतै हो दिन रातै।
हजुर हजुर। अब शिक्षित युवाहरू पनि हुनुभएको छ होइन, उहाँहरूको नवयुवाहरूको रुचि चाहिँ के कस्तो व्यवसायमा छ? बाहिर गएर सिपमूलक कामहरू कतिको गर्नुभएको छ? वैदेशिक रोजगारमा कतिको हुनुहुन्छ? यो बारेमा पनि केही बताइदिनु न।
रोजगार भनेको त्यो के यस्तै ज्ञानी कामहरू गर्ने सर। ज्ञानी काम गर्नेहरू त अहिले गाउँ घरमै यस्तै जाली साली लाउने अनि भइरहेछ, यो योजनाहरू आउँछ अनि त्यसमै लान्छन् अनि अलिअलि कमाउँछन् खान्छन् बसिरहेछन् सबैजना।
हजुर, अब उच्च शिक्षा पढ्नका लागि सहरतिर जाने युवाहरू कतिको हुनुहुन्छ?
अब मेरो चाहिँ सर, मैले एउटा छोरी छ, के अरे संस्थाले नै लगेर पढाउनु भएको छ, अहिले नौमा पढिरहेछ फर्पिन भन्ने ठाउँमा।
अरू अरू
अनि यहाँ बस्ने चाहिँ कोही हिटरतिर पढिरहेछन्, पत्रकार पढिरहेछन्।
हजुर, कहाँ कहाँ पढ्दै हुनुहुन्छ?
हजुर,
कहाँ कहाँ पढ्दै हुनुहुन्छ?
हिटरामा सम्झना बनकरे,
हजुर,
आरती बनकरे चाहिँ हिटरामा पढ्छन्।
हजुर,
अनि त्यही हो सर, अनि भुरा भुरी चाहिँ के अरे पशुपति मावि स्कुलमा हालेछ भरना।
बनकरीहरूले बोल्ने भाषा चाहिँ के हो, के भन्छन् यहाँहरूको भाषालाई, मातृभाषा?
बनकरीले बोल्ने भाषा चाहिँ सर अब यस्तो, अब यहाँ आएर नि हामीले पुर्खेलीसँग सिक्न पाएन, पहिला नै बित्नु भयो होइन, अनि त्यो सिक्ने बेलामा अनि हामी पनि अब त्यस्तै अन्धकारमै पऱ्यौँ कि, अब जङ्गलतिर मर्ने है त्यस्तै हिँड्यौँ।
यहाँहरूको भाषा चाहिँ बेग्लै छ है?
हजुर, भाषा चाहिँ बेग्लै हो, त्यो नमस्कार भनेको चाहिँ चेम्पताई अनि के अरे म परे चेपाको छोरी त्यही हो नि।
हजुर हजुर,
अनि भाषा चाहिँ अलिकता लोप भएको छ सर हाम्रो यो बनकरिया जातिको, तर सिक्न चाहिँ सिकिरहेको छ, अनि दुई तिनजना छ बुढाहरू उहाँहरूसँग टिपन गरेको छन्, अनि अस्ति फेरि दुईजना अघि तिनजना सर आएर टिपन गरेर अनि सबै लिएर जानुभएको तपाईँहरूको किताबमा आउँछ भन्नुभएको। काठमाडौँको हो, अलिकता एउटा जनजातिको रहेछ।
हजुर,
अनि त्यो सरहरूले अब किताब बनिँदैछ दिदी भन्थ्यो मलाई अस्ति।
चेपाङहरूसँग नजिकैको सम्बन्ध छ बनकरियाहरूको भनिन्छ होइन, चेपाङहरूसँग भाषा मिल्छ कि कस्तो छ?
चेपाङहरूसँग एउटा दुईटा मिले मात्रै हो सर, यहाँ बनकरियाहरूको भाषा मिल्दैन।
अनि बनकरिया भाषा नै बोल्ने चाहिँ कति जति हुनुहुन्छ अहिले यहाँहरूको गाउँमा?
बनकरियाहरू भाषा बोल्ने चाहिँ जम्मा कति भने कृष्णबहादुर बनकरिया, सानसोला बनकरिया अनि धोबे बनकरिया, तिनजना हुनुहुन्छ अलिअलि बोल्ने।
सासाना नानी बाबुहरूले बनकरिया भाषा कतिको बोल्छन् घरमा?
घरमा
हजुर,
घरमा अब सन्तोषीको फुर्त छैन, त्यो लेखेर टिप्पण गरेर सिकाउँदैछन्। अब किताब चाहिँ हामी किताब ल्याइदिन्छौँ, अब तपाईँहरू रेगुलर पढ्नुहोस्, यो बुढापाकाले भनेको कुरो हामीले लगेर अध्ययन गरेर अनि हामीले किताब ल्याइदिएपछि अनि बच्चाहरूलाई सिकाउनु भन्नुभएको छ अस्ति।
बनकरियाहरूको पारम्परिक संस्कार संस्कृति चाहिँ हराउँदै गएको छ, लोप हुँदै गएको छ भनिन्छ, अध्येताहरूले लेखकहरूले त्यस्तो लेखेको पाइन्छ होइन, के भइराखेको छ, आफ्नो परम्परागत संस्कार संस्कृति मान्ने चलन कतिको छ, कतिको हराउँदै गएको छ, यसबारेमा भनिदिनुहोस् न केही।
परम्परा त के हो, पहिला अब बाजे बराजीहरूले चाहिँ ढुङ्गामा पूजा गर्नुहुन्थ्यो अरे,
हजुर,
ढुङ्गा थापेर अनि त्यो चाहिँ हराएको छ, हराउँदै गएको छ सर, अनि बगरमै अब पूजा गर्नुहुन्थ्यो अरे, अहिले हाम्रो यो छोरा नातिहरूको पालामा चाहिँ अनि त्यही भएर अब पूजापाठ गर्दैनन्,
हजुर,
अनि त्यही भएको कारणले हराएको भएर अनि अस्ति सरहरूले अब त्यो हराउनु भएन जोगाउनु पर्यो भनेर भन्नुभएको छ,
हजुर,
अनि त्यही भएर हराएको छ, अब त्यसलाई चाहिँ के गर्नुपर्छ सर? अब हामीले त अब सक्दैन, अब अलिकति पढाएको मान्छेलाई त हामीले पैसा दिनुपर्छ, अनि त्यही कारणले गरेर हामीले चाहिँ अब पढेर अध्ययन गर्नुपर्छ, अब हामीले यो किताब थापेर ल्याइदिनुहोस्, यहाँ हाम्रो तिनजनाले भनेको कुरो अनि मैले भनेको कुरो सबै थापेर ल्याउनुहोस्, अनि यहाँको बालबच्चाहरूलाई चाहिँ अनि पटक पटक हामीले एउटा जान्ने मान्छेलाई सिकाउनु लाउनुपर्छ भनेर भनेको छ भन्नु चाहिँ सर।
हजुर हजुर, सन्त मायाजी, अब बनकरियाहरूले मनाउने पारम्परिक चाडपर्वहरू मेला जात्राहरू चाहिँ के के छन्? चाडपर्वहरू के के मनाउनुहुन्छ यहाँहरू?
चाडपर्व त के मनाउँथ्यो थाहा भएन सर, त्यही हामी त अब त्यही अब धेरै जस्तो मान्ने पनि थिएन जङ्गलमा बस्ने जातिहरूले होइन, केही पनि मान्ने थिएन, एउटा के भने लो चिटामै हामी यो ठाउँमा बसेका छौँ ल हामीलाई रक्षा गरिदिनु भनेर चाहिँ फुल फुलाङ्गी चढाएको चाहिँ देखाएको थिएँ सर मैले।
त्यो चाहिँ कुन महिनामा के बेलामा हो?
अब भदौमा पनि मनाउँछ, अब जुनै यस्तै हिँड्ने डुल्ने बेलामा नै चढाउनुहुन्थ्यो कि उनीहरूले चाहिँ।
ए हजुर, के नाम हो त्यो पूजा आजाको, त्यो थाहा छ यहाँलाई?
त्यही चुरियामाई भन्थे।
चुरियामाई, हजुर हजुर, ए चुरियामाई कहाँनिर छ त?
चुरियामाई त अब यसो हिँड्ने डुल्दा वहाँ चुरीमा छ सर।
चुरियामाई अब वन जङ्गलमा आफू बसेका ठाउँमा जतासुकै थान थापेर चुरियामाईको पूजा गरिन्थ्यो कि कुनै निश्चित स्थान पनि छ चुरियामाईको यहाँको?
त्यो पाठ पूजा जस्तै अब फुल फुलाङ्गी चढाउने,
हजुर,
ल मलाई यस्तो गर्ने यस्तो होला यस्तो बाधा आउला अब रक्षा गरेर बस्नु होस् तपाईँले भनेर गर्थे रे।
अब अहिले चाहिँ यहाँहरूको बसोबास जहाँ छ मुसेधाप होइन, अब त्यहाँबाट चाहिँ शिक्षाका लागि, स्वास्थ्यका लागि, अरू सेवा प्राप्त गर्नका लागि चाहिँ कहाँ कहाँ पुग्नुपर्छ, कति टाढा पुग्नुपर्छ मुसेधापबाट?
नजिकै छ सर, अब त्यस्तो हिँड्ने ठाउँमा गाडी आउँछ, अटो आउँछ, अब जाने यात्रा पनि सजिलै भएको छ, पहिलाको जस्तो होइन। अनि अहिले केही बनिँदैछ, पुलहरू पनि बनिँदैछ यो ठाउँमा, यो मुसेधापमा नि पुल बनिँदैछ, राम्रै छ, पहिला जस्तो दुःख छैन, अहिले चाहिँ सजिलै छ सर हिँड्नु डुल्नुलाई चाहिँ। एउटा झार जङ्गल रहेछ, जङ्गलतिर जानु चाहिँ नपाउने भएर मात्रै हो सर। पुर्ख्यौलीहरू मरेको ठाउँमा हामी घुम्नु फिर्नु जानु पाउँछ भने पनि अब चिकारै जानुपर्छ सर, पुर्खी बनाएर।
अब अन्तमा आफ्नो जातिको विकासका लागि, अब संस्कृतिको संरक्षणका लागि, सम्वर्धनका लागि, स्थायी जीविकोपार्जनका लागि चाहिँ यहाँहरूको भनाइ चाहिँ के छ?
स्थायी जीविकोपार्जन चाहिँ सर यो कति सरकारले दिएको छ नि सर जग्गा, आफ्नो जीविकोपार्जन गर्नुको लागि चाहिँ अब हाम्रो नम्बरी छैन, लाल पुर्जो छैन, अनि त्यो नम्बरी भइदियो भने अनि हाम्रो पनि अब जीविकोपार्जन नै भयो, अनि बसीबास पनि एकदम राम्रो हुन्छ। अहिले त अस्थायीको जग्गा छ, पहिला कोभिड भनेर दिए, अनि अहिले चाहिँ अब 20 वर्ष कट्न आँट्यो, अब 1 वर्ष बाँकी होला, हामीले थप्न पनि गएको छैनौँ, अनि अब अहिले नै हुन्छ सर अब यो हामी बस्ने ठाउँ, त्यही हो अब नम्बरी गरिदियो भने सरकारले राम्रो हुन्थ्यो।
उहाँ हुनुहुन्थ्यो ट्वाङ्ग्रे डाँडा बनकरिया विकास संघीय अध्यक्ष सन्तमाया बनकरिया।
एउटा लोपन्मुख जाति बनकरियाका संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री आज हामीले प्रस्तुत गर्यौं, साथै बनकरियाहरूको वर्तमान अवस्था र सामाजिक गतिविधि सम्बन्धमा कुराकानी पनि राख्यौं। अब कार्यक्रमको अन्तमा आज एउटा लोककथा प्रस्तुत गर्छौ। बहुजातीय र बहुसांस्कृतिक हाम्रो समाजमा आआफ्ना समुदायमा प्रचलित लोककथाहरू हाम्रा लोक साहित्यिक सम्पदाका रूपमा रहेका छन्। भनिन्छ समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोणले अध्ययन गर्नका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् लोककथाहरू। श्रुति परम्परामा आधारित र लौकिक अलौकिक आस्था विश्वास पाइने यी कथाहरू प्रविधिगत समाज रूपान्तरणका कारण लोप समेत हुँदै गइरहेका छन्। हाम्रा लोक कथाहरूलाई उपेक्षित विषयवस्तुको अवस्थामा राखी छाड्नुभन्दा तिनीहरूको सक्दो जगेर्ना गर्नु समाज र राष्ट्रको हितमा हुनेछ भन्ने भनाई संस्कृतिविदहरूको रहने गरेको छ। यसै सन्दर्भमा हामी लोक कथाहरू प्रस्तुत गर्ने गर्छौं। आज सुनौ डेक्चिङ हाङमाको कथा। यो कथा हामीले मातृका तिम्झिनाद्वारा संकलित कथा संग्रह अरूण उपत्यका लोककथाबाट लिएका छौं। सुनौ दिदिङका लोहोरूङ र मेवाहाङ किराँतहरूमा प्रचलित लोककथा डेक्चिङ हाङमाको कथा।
उहिले उहिले दिदिङ गाउँमा किराँतहरूको ठूलो बस्ती थियो। त्यस बस्तीमा एउटा गरीब परिवार पनि बस्थ्यो। त्यस परिवारको मूली मान्छे सधैँ कागुवा खोलामा गएर माछा मारी ल्याउँथ्यो र आफ्नो गुजारा चलाउँथ्यो। त्यति गर्दा पनि हातमुख जोड्न धौ धौ परेको कुरा बुढाबुढी बीच चर्चा हुन्थ्यो। त्यस गरीब परिवारमा दुई बाबु आमा र एक छोरी मात्र थिए। बाबु दिनभरि माछा मार्ने काम गर्ने गर्थे भने आमा घरको काम गर्थिन्, दुःख सुख व्यवहार चलेकै थियो। जुनेली रातमा आँगनमा उनी खेलिरहेकी थिइन्। घरभित्र अगिनाको डिलमा बसेर बाबुआमा दुवै कुरा गर्दथे। जहान बढेका कारण खान नपुगेको र सधैँ दुःखको दुःख नै जुनी बित्ने पीर बाबुआमालाई परेको थाहा पाएपछि उनले पनि आफ्नो बाबुआमालाई काम सघाउन भोलिदेखि बाबुसँगै माछा मार्न जाने मन गरिन्। आमाले त छोरीले माछा मार्ने काम गर्नु हुँदैन, माछा मार्ने काम छोराको हो भनेर छोरीलाई सम्झाइन्। तैपनि उनले बाबुसँगै गएर माछा मारी ल्याउने र घरको गरिबी कम गर्ने कुरामा सहभागी हुने आफ्नो विचार बाबुआमालाई सुनाए। छोरीको कुरा बाबुआमालाई मन पर्यो। भोलिपल्टदेखि बाबुसँग माछा मार्न छोरी जाने नै भएपछि आमाले सखारै उठी भात पकाइन्। जे जस्तो पाक्यो बाबु छोरी दुवैले खाए। हिँड्ने बेलामा आमाले छोरीको केश कोरिदिन् र चुल्ठोमा एक थुङ्गा सयपत्री फूल सिउरिदिन्। बाबु छोरी दुवै माछा मार्न खोलातिर छरे। कागुवा खोलाको एक ठाउँमा माथिबाट छहरा आई दह बनेको थियो। त्यस ठाउँमा बाबु माछा मार्दै थिए, छोरी खोला किनारको ढुङ्गामा बसिरहेकी थिइन्। एकछिनपछि छोरी के गर्दैछिन् भनेर बुबाले हेर्दा छोरी त्यहाँ थिएनन्। के भयो, कसो भयो भन्ने कुरा मनमा विचार्दै बाबुले छोरीलाई बोलाए। आवाज थर्किएर पहरो बोल्यो तर छोरी बोलिनन्। एकछिनपछि बाबुले दहमा छोरीलाई खोजे तर देखेनन्। बरु छोरीलाई हिँड्ने बेलामा आमाले चुल्ठोमा सिउरी दिएको सयपत्री फूलको थुङ्गा भने दहमा तैरिरहेको देखियो। छोरी हराएको खबर लिएर बाबु बेलुका घर फर्के। सबैले शोकसुर्ता गर्दै सुक्पा, लुक्ने ओडार, वन झाँक्री बस्ने जंगल, पहरे बाँदर बस्ने पहरा सबैतिर खोजे तर छोरी भेटिएनन्। लगभग नभेटिने पक्का भएपछि सबैले छोरी माया मारे। धेरै वर्ष बितिसकेको थियो। लगभग सबैले छोरी हराएको घटना बिर्सिसकेका थिए। एक दिन एकाएक तिनै छोरी दिदिङ गाउँमा आइन्। गाउँमा उनले एउटा बच्चा पनि बोकेर ल्याएकी थिइन्। त्यो बच्चाको स्वरूप आधा नाग र आधा मानिसको थियो। माइती आउँदा उनले एक चिन्डो रक्सी लिएर आएकी थिइन्। हराएकी चेली बल्ल बल्ल धेरै वर्षपछि आएकीले सबैले खातिर गर्नु स्वाभाविक थियो। उनलाई भेट्न हेर्न आएका माइती गाउँका सबैलाई हराएकी चेलीले चिन्डोबाट रक्सी बाँडिन्। तर अचम्म, रक्सी कहिल्यै सिद्धिएन। जति मानिसले खाए पनि नसिद्धिएपछि मानिसहरूले अनेक लख काट्न थाले। माइती पुगेपछि आफ्नो बच्चालाई सुताउन उनले माइतीमा कोक्रो मागिन् र त्यसैमा सुताइन्। आफ्ना दिदी बहिनी तथा अरू माइतीले बच्चा हेर्न खोज्दा उनले कसैलाई पनि बच्चा हेर्न दिइनन्। यसरी सबै चेलीहरू माइत आउँदा आफ्नो सिसो बासो माइतीको हातमा राखिदिन्थे। तर यिनले भने हेर्न समेत नदिएकाले सारा माइती गाउँ आश्चर्यमा पर्यो। यसमा केही रहस्य अवश्य हुनुपर्छ भनी माइती गाउँका उनका साथी संगीले बल गरेरै भए पनि उनले हेर्न नदिँदा नदिँदै पनि हेर्ने सल्लाह गरे। सल्लाह बमोजिम एक दिन उनीहरू नानी हेर्न पुगे। तर हराएर भर्खरै माइती आएकी चेलीले आफ्नो नानी हेर्न दिएनन्। नदिएपछि साथीहरू र माइती पक्षका मिलेर बच्चालाई तानेर हातमा लिए। माओली पक्षकाहरूले हातमा लिने बित्तिकै बालकको नाकको स्वरूप भने सबै सकियो र मानिस मात्र बाँकी रह्यो। नाकको स्वरूप भने त्यसै नदीको नागदहमा गई बस्यो र त्यही बिलायो। माइतीमा भएको यस घटनापछि ती चेली माइतीबाट घर फर्किने भइन्। उनले माइतीलाई सबै सम्झाइन्। जे हुनु थियो त्यो भयो। मलाई त्यही नागदहमा बस्ने नागराजाले आफ्नो दरबारमा लगेर विवाह गरे। यो नागको सन्तान लिएर म केही दिनलाई माइत आएकी थिएँ। अब म फेरि नागराजाकोमा जान्छु। मेरो बच्चा पनि त्यही गएको छ। म जाँदा नागदहमा हाम फालेर जानुपर्छ र दहमुनि ठूलो दरबार छ, म त्यही बस्छु। तर नागराजाले आफ्नो छोरो देखेपछि अब मलाई के गर्छन् थाहा छैन। म जब नागदहमा हाम फाल्छु त्यस बखत दूधको सिर्का आयो भने म मरेकी छैन भन्ने ठान्नु र रगतको सिर्का आयो भने म मरिसकेको भन्ने ठान्नु। माइतीहरू मिलेर दुखित हुँदै चेलीलाई विदा गरे र नागदहसम्म पुर्याउन आएका सबै माइतीसँग विदावादी भएर ती किरात चेलीले पुनः नागदहमा प्रवेश गरिन्। उनले हाम फाल्ने बित्तिकै पहिले दूधको सिर्का आयो र पछि फेरि रगत उम्लिएर आयो। दहमा रगतको भुल्का छुट्यो। सबैले माया मारे। किराँत चेली मरेकै ठहरियो। त्यस दिन उनलाई डेक्चिङ हाङमा भन्न थालियो र डेक्चिङ हाङमालाई सहकालकी देवीको रूपमा पूजा गरिन्छ। यसरी डेक्चिङ हाङमालाई दिदिङका मेवा हाङ राईहरू र लोहोरुङ राईहरू दुवैले मङ्सिरको समयमा दाई गर्दा धूप हालेर सह माग्ने गर्दछन्। यसरी डेक्चिङ हाङमा बुझाउँदा सकेसम्म नागदहमै पुगेर पूजा गरिन्छ, नसके खले गराको डिलमा सानो कुनामा रक्सी र दाई गर्दा दयरेले खाने परिकार समेत चढाउनु अनिवार्य मानिन्छ। डिक्चिङ हाङमा खुसी भइन् भने अनिकाल लाग्दैन रे, सधैँ सहकाल हुन्छ रे।
सुन्नुभयो अरुण उपत्यकाका लोककथाबाट दिदिङका लोहरुङ र मेवाहाङ किराँतहरूमा प्रचलित लोककथा। आजको कार्यक्रममा हामीले बनकरिया जातिको संस्कार, संस्कृति र बनकरिया समाजको वर्तमान गतिविधि सम्बन्धी सामग्रीका साथ एउटा लोककथा प्रस्तुत गर्यौं। हस्त, आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुंग्याउँदै प्राविधिक सहकर्मी मोहन काफ्लेसँगै प्रस्तोता मनुका कुँवर र हेमन्त उप्रेती विदा हुन्छौ। नमस्कार।